बिस्मिल्लाह रहमान रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। नाज़रीन इकराम, प्रोग्राम राह ज़िंदगी के हमरा आपका मेज़बान किफ़ायत हुसैन हाज़िर ख़िदमत है। इस प्रोग्राम में मैं आपको खुश आमदीद अर्ज़ करता हूँ और अब दिल की गहराइयों से हदीए सलाम पेश करता हूँ। नाज़रीन, प्रोग्राम में हमारे गुफ्तगू चल रही है माह मुबारक रमज़ान के मखसूस मसाइल के हवाले से, और हमारे साथ हैं जनाब सैयद ज़रगाम हैदर रिज़वी साहब क़िबला। तो हमारे साथ रहिए, अपने मेहमान के साथ मुलाकात करते हैं और अपनी गुफ्तगू का आगाज़ करते हैं। क़िबला, अस्सलामु अलैकुम।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू।
हुज़ूर, शुक्रगुजार हैं और प्रोग्राम में आपको खुश आमदीद दर्ज करते हैं।
जी, मैं सबसे पहले खुदावंद मुताला का शुक्र अदा करता हूँ कि उसने इस माह रमज़ान में भी इस बंदे हकीर को बयान अहकाम की तौफीक अता फरमाई, और आपका और इसी तरीके से आपकी पूरी टीम का शुक्रगुजार हूँ कि उन्होंने लोगों के लिए बयान अहकाम के ज़मीने को फराहम किया। और इसी तरीके से मैं तमाम नाज़रीन कराम का शुक्रगुजार हूँ कि वो बड़े ही गौर व खौज से इस अहकाम के प्रोग्राम को देखते हैं और अपने सवालों के ज़रिए इस बात का सबब बनते हैं कि अहकाम खुदा दूसरे अफराद तक मुंतकिल हो जाए।
बिल्कुल सही फरमाया हुजूर आपने। हुजूर, आज हम गुफ्तगू करेंगे इंशाल्लाह सहरी और इफ्तार के हवाले से कि इनके अहकाम क्या हैं, इनका वक्त वगैरह क्या है। तो मैं मुख्तसर तौर पर आपसे चाहूँगा कि आप आदाब पर रोशनी डालिए कि आदाब क्या हैं सहरी और इफ्तार के।
औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। देखिए, कुरान करीम इस सिलसिले में कह रहा है कि कुलू वश्रबू हत्ता यतबयन लकुमुल खैतुल अबयज मिनल खैतिल अस्वद मिनल फाजर। इस आयत में कहा गया है कि खाओ और पियो। कब तक खाओ पियो? रात में
जी।
जब तक कि सुबह सादिक नमुदार न हो जाए।
सही।
इसी आयत का एक जुमला है, सुम्मा अतिमुस सयामा इलल्लैल।
जी।
रोज़े की इंतहा भी बयान की गई।
सही।
रोज़े की इब्तिदा है सुबह सादिक।
जी।
और रोज़े की इंतहा है रात,
जी।
यानी गुरूब आफ्ताब के बाद जो मशरिक़ की जानिब सुर्खी होती है वो ज़ायल हो जाए।
जी।
उलमाए कराम, ख़ास तौर से वो किताबें जो दुआओं की हैं,
जी,
उनके अंदर सहरी और इफ्तार के आदाब तरतीबवार इस तरीके से बयान किए गए हैं। चुनांचे शेख अब्बास कुम्मी मफातिहुल जनान में फरमाते हैं, सहर में चंद चीज़ें मुस्तहब हैं।
जी।
पहली चीज़ है खुद खाना और पीना।
सही।
और पीना, इस खाने में इंसान चाहे एक खुरमा ही क्यों ना खाए,
जी,
एक घूंट सहर के वक्त पानी ही क्यों ना पिए, ये अम्र इंसान के लिए मुस्तहब है।
जी।
दूसरी चीज जो मुस्तहब है वह सूरह इन्ना अनज़लनाहु की तिलावत है।
सही।
चुनांचे वारिद हुआ है, जो इंसान सहर के वक्त सूरह इन्ना अनज़लनाहु की तिलावत करे और इफ्तार के वक्त भी इस सूरह की तिलावत करे, तो सहर और इफ्तार के दरमियान उसे एक शहीद का सवाब दिया जाएगा। कितनी अहम चीज है। और तीसरी चीज जो सहरी में मुस्तहब है वो दुआए सहर का पढ़ना।
सही।
बहुत सी दुआएं वारिद हुई हैं, अगर इंसान मुख्तसर तरीन दुआ या मफजई इंदा कुर्बती ये वाली दुआ भी पढ़ ले तब भी किफायत करता है।
जी।
इसी तरीके से तीन चीजें इफ्तार में इंसान के लिए मुस्तहब हैं। सबसे पहली चीज जो मुस्तहब है, खुद इफ्तार करना इंसान का।
जी।
और ये इफ्तार करना बेहतर है, मुस्तहब है, उलमा ने बयान किया, बाइस सवाब है कि इंसान जो है हलाल खुरमे से, काहे से, सिर्फ खुरमे से नहीं,
हलाल खुरमे से
इफ्तार करे।
बेशक।
इफ्तार तो बहुत से लोग करते हैं लेकिन इफ्तार के वक्त इस बात पे गौर नहीं करते कि हम जो चीज़ खा रहे हैं वो हलाल है या हराम। हम अपनी चीज खा रहे हैं या दूसरे की गस्बी चीज खा रहे हैं। लिहाजा बाज़ुल्मा ने कैद लगाई कि इंसान जब इफ्तार करे तो इफ्तार बेहतर है, मुस्तहब है कि हलाल खुरमे से करे। दूसरी चीज जो मुस्तहब है वो ये है कि जो हमने बयान किया सहर में कि सूरह इन्ना अनज़लना की तिलावत करना,
तो यहाँ इफ्तार में भी वो इसकी तिलावत करें,
तभी उसे एक शहीद का सवाब मिलेगा।
जी।
तीसरी चीज जो मुस्तहब है इंसान के लिए, वो इफ्तार से पहले इंसान जो है दुआए इफ्तार को पढ़े। ऐसे ही नहीं जैसे इफ्तार का वक्त आया
फौरन टूट पड़े दस्तरखान
पे टूट पड़े, ऐसा नहीं करना, बल्कि मुख्तसर तरीन दुआ, अल्लाहुम्मा लका सुम्तु व अला रिज़्क़िका अफ्तरतु و علی کا توکل تو، اس دعا کا پڑھنا
جی.
پھر علماء کرام فرماتے ہیں افطار میں مستحب ہے انسان کے لیے
جی.
کہ پہلے نماز مغرب اور عشاء کو پڑھے
جی.
اس کے بعد انسان افطار کرے
صحیح.
مگر دو صورتوں میں مستحب ہے کہ پہلے افطار کرے
جی.
اور اس کے بعد انسان جو ہے نماز پڑھے.
نماز پڑھے.
پہلی صورت روزے کی وجہ سے انسان ضعیف و ناتوان ہو گیا،
بہت زیادہ کمزوری محسوس ہو رہی ہے اس کو.
وہ جانتا ہے کہ اگر ہم نماز کے لیے کھڑے ہوں گے
جی.
تو نماز میں خضوع و خشوع پیدا نہیں ہوگا
صحیح.
تو اس کے لیے بہتر یہ ہے کہ پہلے انسان افطار کرے
اس کے بعد نماز
پڑھے
جی.
اسی طریقے سے اگر کوئی ایسا شخص ہے جس کے لوگ منتظر ہیں
جی.
ایک گروہ انتظار کر رہا ہے
صحیح.
کہ آپ آ جائیں تب ہم افطار کریں
جی.
اور آپ نے شروع کر دی نماز
جی.
مغرب پڑھی، اس کے بعد نافلہ پڑھی، پھر غفیلہ پڑھنے لگے
جی.
عشاء تو جی. آپ کی وجہ سے وہ افراد جو جی. منتظر ہیں ان کو اذیت ہو رہی ہے. تو یہاں حکم یہ ہے
جی.
کہ پہلے آپ افطار کیجئے اس کے بعد نماز پڑھیے.
شاید نماز کے لیے کہا گیا ہے کہ اس لیے بہتر ہے چونکہ یعنی آپ کی نماز جو ہے وہ روزے دار کی نماز جو ہے شمار کی جائے گی.
جی جی، اصل یہی ہے کہ
جی.
کم سے کم انسان جو ہے
جی.
مغرب و عشاء کی نماز، حد اقل مغرب کی نماز حالت روزے میں جو ہے یعنی روزہ تو ختم ہو جاتا ہے
جی.
اس حالت میں جو روزے کی حالت ہے اس حالت میں انسان خدا کی بارگاہ میں پیش ہو
جی.
تو یہ مختصر سے احکام ہے افطار اور سحر کے
صحیح.
جو ہم نے ناظرین کرام کی خدمت میں پیش کی
جی. حضور بہت شکریہ، میں سمجھتا ہوں کہ آج اتنا ہی کافی ہے چونکہ سوالات ہمارے پاس بہت ہیں
جی.
ہم پروگرام کے دوسرے حصے کی طرف چلتے ہیں، یہاں پر اپنی ہم ایک مختصر وقفہ لیتے ہیں پھر اس کے بعد حاضر ہوتے ہیں
جی. منتظر
ناظرین بہت شکر گزار ہیں آپ کے بھی کہ پروگرام میں آپ ہمارے ساتھ ہیں، اور اگر کوئی بھی سوال آپ کا ہے تو آپ ہمیں سوال بھیجیے، انشاءاللہ ہمارے مہمان آپ کے سوال کا جواب دیں گے. جیسا کہ ہم آپ کی خدمت میں عرض کرتے ہیں کہ آپ واٹس ایپ کے ذریعے بھیج سکتے ہیں، لکھ کر بھی بھیج سکتے ہیں، لیکن اگر آپ ریکارڈ کر کے بھیجیں گے تو پہلے سوال ہم جو ریکارڈڈ سوالات ہیں ان کو لیتے ہیں، اس کے بعد لکھے ہوئے سوالات کو لیتے ہیں، یا اگر کال کرنا چاہتے ہیں تو براہ راست آپ ہمیں کال کیجئے اور ہمارے مہمان آپ کے سوال کا جواب دیں گے. تو ہمارے ساتھ رہیے، ملتے مختصر سے وقفے کے بعد.
سحری اور افطار، انسان کو خدا کے حکم سے صبح صادق کے طلوع ہونے سے غروب کامل تک ان چیزوں سے پرہیز کرنا چاہیے جو روزے کو باطل کر دیتی ہیں. شریعت اسلامی کے مطابق انسان ماہ رمضان کی راتوں میں غروب کامل آفتاب سے صبح صادق کے طلوع ہونے تک کھا پی سکتا ہے، اور اسی طرح وہ تمام جائز کام جن سے روزہ باطل ہو جاتا ہے ان کو انجام دے سکتا ہے. صبح و صادق کے نزدیک رات کے آخری وقت کو سحر کا وقت کہا جاتا ہے، اس وقت کو کافی اہمیت حاصل ہے. یہی وقت نماز شب کا وقت بھی کہلاتا ہے، اس میں خداوند عالم سے راز و نیاز کو بڑی اہمیت دی گئی ہے، اور ماہ رمضان میں اس وقت سحری کے طور پر کچھ کھانے کی بڑی تاکید کی گئی ہے.
ناظرین اکرام، پروگرام راہ زندگی میں پھر سے آپ کا خیر مقدم ہے، ہمارے ساتھ رہیے، اپنی گفتگو کا آغاز کرتے ہیں اپنے مہمان کے ساتھ. حضور سوالات کا ایک سلسلہ ہے ماشاءاللہ ہمارے پاس، جو لکھے ہوئے سوالات ہیں جو ٹیکسٹ کی صورت میں ناظرین نے بھیجے ہیں وہ بھی بہت ہیں، اور ریکارڈڈ سوالات بھی بہت ہیں، لیکن اگر آپ اجازت دیں تو ہم پہلے ریکارڈڈ سوالات لیتے ہیں
جی. منتظر ہوں.
ناظرین آپ بھی اسی طرح ہمارے ساتھ رہیے، جو آپ نے ریکارڈڈ سوالات بھیجے ہیں پہلے ہم ان کو دیکھتے ہیں، ان کے جوابات دیکھتے ہیں، اس کے بعد ہم دیکھتے ہیں پروگرام میں کتنے سوالات لے سکتے ہیں، ہمارے ساتھ رہیے.
ہلو، السلام علیکم.
دس
میں اعجاز کشمیر سے بول رہا ہوں جی. میں نے کل سوال کیا تھا کہ جیسے 15 سال کا بالغ ہو لیکن 9 سال سے نماز پڑھی ہو، جواب آپ کا ملا مجھے کہ کفارہ بھی دینا ہے اور قضا بھی کرنی ہے
جی.
لیکن اب اگر جیسے 15 سال کا بالغ لڑکا غافل ہو، جیسے کہ علم نہ ہو اسے روزے کے بارے میں، معرفت نہ ہو نماز کے بارے میں، تو 4-5 سال 19 برس تک اس نے نماز نہ پڑھی ہو، لیکن اس وجہ سے کہ وہ غافل تھا، اس کو معرفت نہیں تھی نماز کی، دین کے ساتھ اٹیچمنٹ نہیں تھی، اس میں شریعت کیا کہتی ہے؟
جی بہت شکریہ اعجاز صاحب کال کرنے کے لیے، آپ نے اس سے پہلے بھی سوالات کیے ہیں، ہم آپ کے بہت شکر گزار ہیں، آپ ہمارے ساتھ رہیے، اپنے مہمان سے آج کے سوال کا جواب بھی حاصل کرنے کی کوشش کرتے ہیں۔ حضور دیکھیے، یہ ایک ہوتا ہے، اب جیسے آپ نے فرمایا کفارہ بھی ہے اور قضا بھی ہے، تو چار پانچ سال غافل تھا جیسے انہوں نے کہا، مثلا کوئی بھی ہوتا ہے، ابتدائی جوانی میں انسان غافل ہوتا ہے، پھر شعور آ جائے بہت بڑی بات ہے، خاص طور پہ اس سلسلے میں کہ دین کی طرف انسان آ جائے، تو یہاں پہ اب کیا کرنا ہے اگر کفارہ بنے تو پھر چار سال کم سے کم وہ غافل رہا ہے؟
دیکھیے، روزے کے سلسلے میں کل میں نے جواب دے دیا تھا، وہ وہی ہے، البتہ کفارے کے معنی یہ نہیں ہے کہ آدمی فوراً جو ہے حیثیت ہو یا نہ ہو قرض لے کے انسان کفارہ دینے لگے، اگر روزے رکھنے کی صلاحیت ہے کفارے کی تو رکھے، چونکہ دین کا ایک قانون یہ ہے کہ ما جعل علیکم فی الدین من حرج، اللہ نے شریعت اسلام میں کوئی ایسا قانون نہیں بنایا جس کی وجہ سے انسان حرج میں پڑ جائے، مشکلات میں پڑ جائے،
ایسی مشکل جو وہ برداشت نہ کر سکے،
قابل تحمل نہ ہو، تو جب بھی اس کی حیثیت ہو اس وقت یہ کفارہ دے، البتہ روزے کی قضا جو ہے واجب ہے اس کے اوپر،
روزے کی قضا کر لے کم سے کم کرے
اور کفارہ جب اس کی حیثیت ہو جائے تب دے، اور جب تک نہیں ہے حیثیت خدا سے استغفار کرے
بالکل،
استغفار میں اگر ایک مرتبہ بھی کہہ دے استغفر اللہ واتوب الیہ، یہ بھی کافی ہے،
اور استغفار کر توبہ کا یہ کہا گیا کہ دل سے پشیمان ہے، خدایا ہم وعدہ کرتے ہیں تجھ سے کہ آئندہ ایسا نہیں کریں گے،
خدا بندہ زبانی استغفار بھی لازم نہیں ہے، لیکن کم سے کم جیسے فقہاء کرام نے کہا کہ زبان سے ایک مرتبہ تو کہہ دے
کم از کم
استغفر اللہ واتوب الیہ، لیکن جو نمازیں چھوڑی ہیں، دیکھیے نماز کا کوئی کفارہ نہیں ہے، خدا کی بارگاہ میں استغفار کرے، اور جتنی نمازوں کو حالت جہالت میں اس آدمی نے چھوڑا ہے اس کی قضا کو انجام دے، جی نماز میں کوئی کفارہ
نہیں ہے۔ بہت اچھی چیز ہے کہ ان کو پتا ہے کہ چار سال ہم نے مثلا نہیں پڑھی ہے، ورنہ بہت سے ہوتے ہیں کہ ان کو پتہ نہیں رہتا ہماری زندگی میں کتنی نمازیں چھٹی ہیں،
صحیح بہت،
تو یہ چار سال کی ادا کر سکتے ہیں نماز،
جتنی بھی مثلا ان کو یقین ہو کہ اتنی نمازیں ہماری قضا ہوئی ہیں، ان کا قضا کرنا نہ کہ صرف جائز ہے جیسے سوال کیا انہوں نے،
واجب ہے،
بلکہ واجب اور ضروری ہے،
جی صحیح بالکل،
اور پہلی فرصت میں یہ کام کرے،
بالکل صحیح،
چونکہ زندگی کا کوئی جو ہے بھروسہ نہیں ہے انسان،
جی بالکل۔ حضور شکریہ، اگر آپ اجازت دیں تو دوسرا سوال جو ریکارڈڈ سوال آتے ہیں ان میں سے لیتے ہیں۔ جی
السلام علیکم۔
السلام،
آپ کا پروگرام ہم کو بہت ہی پسند آ رہا ہے، لیکن ہمارا ایک سوال ہے آپ صاحب مولانا صاحب سے کہ جیسے کہ ہم نے روزہ رکھا ہے اور فجر کی نماز پڑھنے کے بعد ہم سو گئے اور صبح یعنی صبح یا کوئی بھی ٹائم پہ جب ہم اٹھے تو ہم نے دیکھا کہ ہم اعتلاء میں ہو گئے، یعنی کہ ہم نجس ہو گئے، اس میں یہ ہے کہ ہمارا روزہ صحیح ہوگا یا ہم کو غسل کرنا ہے؟ آپ ہمیں اس کے اوپر جو ہے
بالکل
فرمائیں۔
جی جی بالکل، بہت شکریہ کال کرنے کے لیے۔
السلام علیکم، ہم کویت سے بول رہے ہیں جی۔
جی بہت شکریہ، اور سوال کرنے کے لیے بہت شکریہ، اور جو بھی شرعی مسئلہ ہو اس میں کسی طرح کی شرم نہیں ہونی چاہیے، چونکہ دین میں شرم نہیں ہے، اور آپ نے بہت اچھا کیا سوال کر کے، ہمارے مہمان انشاءاللہ آپ کے سوال کا جواب دیں گے۔ جی حضور،
جی دیکھیے، آپ کا سوال جو ہے واضح اور روشن ہے،
جی،
کہ اگر ماہ رمضان کے دن میں
جی
کوئی انسان محتلم ہو جائے، مجنب ہو جائے،
جی،
تو اس کا روزہ باطل نہیں ہوگا،
جی،
وہ پیشاب بھی کر سکتا ہے، اور پیشاب کے بعد جو ہے جو مستحب عمل ہے،
جی،
استبرا جسے کہتے ہیں، وہ بھی کر سکتا ہے،
صحیح،
اور فوراً غسل کرنا بھی اس کے لیے واجب نہیں ہے،
جی،
غسل کرنا کب واجب ہوگا؟
جی،
جب نماز کا وقت آئے گا،
مثلا زوال ہو گیا ہے، اب ظہر کی نماز،
جی، ظہر عصر کی نماز پڑھنا چاہتا ہے، اس وقت غسل کرنا،
جی،
واجب ہوگا،
صحیح۔
تو خلاصہ کلام یہ ہوا،
جی،
کہ فوراً غسل کرنا بھی واجب نہیں ہے
اور روزہ بھی،
اور روزہ بھی صحیح ہے،
جی بالکل،
یہ حکم ہے اس صورت کا جب انسان جو ہے محتلم ہو دن کے کسی حصے میں،
یعنی صبح سے لے کے اور مغرب کے درمیان،
مغرب کے درمیان،
جی بالکل صحیح۔
اب اتنا ہی ان کا سوال تھا، اتنا ہی جواب،
جی بالکل
سر کافی ہے،
بہت شکریہ۔ حضور اس میں بھی ہمارے پاس بہت سے سوالات ہیں، اور کچھ سوالات پہلے بھی رکے ہوئے ہیں، آپ ہمیں معاف کیجئے گا، اس لیے پہلے ہم یہ سوال لیتے ہیں۔ حضور سوال کیا ہے، یہ پہلے بھی سوال کیا تھا لیکن شاید وہ واضح نہیں ہو پایا تھا، پوچھا ہے سیدہ ارم کراچی سے سوال کر رہی ہیں کہ اگر پرفیوم کی خوشبو حلق میں نیچے چلی جائے اور وہ بہت غلیظ بھی ہو، بہت گاڑھی ہے اس کی خوشبو، تو کیا روزہ ٹوٹ جائے گا یا نہیں؟
دیکھیے، جو اس سے پہلے ظاہراً یہ پرسوں سوال کیا تھا،
جی سوال کیا،
اس میں یہ تھا کہ اسپرے انسان کے گلے میں چلا جائے، खूब उसमें मैंने कहा था अगर वाकई स्प्रे चला जा रहा है
जी
तो इस सूरत में रोज़ा बातिल हो जाएगा,
सही
लेकिन अगर स्प्रे की खुशबू
जी
चाहे वो कम हो चाहे तेज हो
सही
अगर वो गले के नीचे उतर जाए
जी
तो खुद खुशबू से इंसान का रोजा बातिल नहीं होगा,
हाँ रोजा ठीक है,
रोजा ठीक है
सही
चाहे वो खुशबू गलीज हो
जी
या रकीक हो,
यानी हल्की हो
जी
जी
तेज हो या कम।
सही। हुजूर रिकॉर्डेड सवालात हमारे पास बहुत हैं, हम आते हैं फिर रिकॉर्डेड सवालात की तरफ।
जी
जी बिस्मिल्लाह।
सलाम अलैकुम जनाब,
अलैकुम
मैं
सलाम,
श्रीनगर कश्मीर से सैयद सज्जाद हुसैन मूसवी है मेरा नाम जनाब।
बहुत
मेरा
शुक्रिया।
सवाल यह है कि अगर कोई कुल्ली कंटिन्यू करे और नहाए भी नहाए नहाए कंटिन्यू नहाए दिन में 1 2 3 बार या कुल्ली 2 3 4 5 10 बार भी करे, क्या रोज़ा बातिल है या सही जनाब?
जी
इसका
बिल्कुल
मुझे जवाब चाहिए जनाब। अस्सलाम वालेकुम वरहमतुल्लाह।
वालेकुम अस्सलाम
व रहमतुल्लाह। जी हुजूर।
देखिए माह रमज़ान में या आम रोज़ों में
जी
कोई सा भी रोज़ा हो उसमें नहाइए आप चाहे दिन भर नहाइए, दिन भर में 10 मरतबा नहाइए,
सही
जब तक ये नहाना कमजोरी का सबब नहीं बन रहा है
जी
तब तक आपके लिए मकरूह भी नहीं है।
सही
लेकिन अगर हमाम जाना और नहाना इंसान के लिए कमजोरी का सबब बन रहा है
जी
तो उस सूरत में कराहत रखता है।
सही
और खुद कुल्ली करने के बारे में
जी
ये फुकाहे कराम फरमाते हैं बेजा कुल्ली करना इंसान के लिए ये कराहत रखता है।
सही
तो ये नहाने का हुक्म अलग है,
जी
कुल्ली करने का हुक्म अलग है।
जी
खुद कुल्ली करना इंसान के लिए क्या है? कराहत रखता है।
जी
लेकिन अगर
जो
ये
आपने
कुल्ली
बेजा
करना
फरमाया यानी अगर हम नमाज के लिए यानी वुजू में जो कुल्ली करते हैं तो वो कर सकते हैं,
जी इसी
उसमें कोई हर्ज नहीं
जी
है।
हम यही कहना चाह रहे हैं
जी
कि बेजा कुल्ली करना कराहत रखता है,
सही
लेकिन वुजू में इंसान अगर कुल्ली कर रहा है
जी
तो कोई हर्ज नहीं है।
सही
खूब अगर इंसान ऐसे ही कुल्ली कर रहा है
जी
जबान को ठंडी करने के लिए, मुंह को ठंडा करने के लिए,
जी
और एक जर्रा पानी भी उसके गले के नीचे उतर गया हल्क में पहुंच गया
तो रोजा
उसका
बात
रोजा बातिल है।
जी बिल्कुल
लेकिन अगर उस वुजू के लिए
जी
कुल्ली कर रहा है जिस वुजू के साथ इंसान को नमाज पढ़नी है
जी
और उसने कुल्ली किया और इत्तेफाक से जो है कुल्ली का पानी जो है हल्क में चला गया या हल्क के नीचे उतर गया
सही
तो इस सूरत में उसका रोजा भी बातिल नहीं
नहीं
होगा।
होगा। बिल्कुल। हुजूर एक सवाल किया है पाकिस्तान से, हमारे एक दोस्त हैं, उन्होंने वो कह रहे हैं कि मैंने एक लड़की से शादी की जो अहले सुन्नत से ताल्लुक़ रखती है यानी हमारे मकतबे फ़िक्र से नहीं है, और मैं उन्हीं के घर पर रहता हूँ और मैंने नाम अपना बदला है, उनको ये भी नहीं पता है कि मैं शिया हूँ। अब मैं जब रोज़े का मसला आता है तो मैं उनके वक्त पर इफ्तार करना पड़ता है मुझे घर में, चूंकि अहले सुन्नत
जी
हजरात जो हैं वो थोड़ा सा पहले वक्त अफ्तार कर लेते हैं और फिक्र जाफरी के मुताबिक थोड़ा देर से अफ्तार होती है, तो कह रहे हैं कि मैं मुझे क्या करना चाहिए चूंकि घर वालों को पता नहीं है कि मैं शिया हूं, मुझे उनके साथ अफ्तार करना पड़ता है, मेरी जिम्मेदारी क्या है?
जी नहीं आप जो है इफ्तार के मसले में खास तौर से इस मौरिद में तकिया नहीं कर सकते।
जी
तकिया वहां इफ्तार के मौरिद में हो सकता है
जी
जहां इंसान के लिए तकिया ना करना
जी
बाइसे हरज है या बाइसे जरर है।
जी
यानी अगर हमने तकिया नहीं किया और उनके टाइम पे हमने रोजे को नहीं खोला तो
जी
लोग हमारी टांग तोड़ देंगे
जी
या
बिल्कुल,
हमें नौकरी से निकाल देंगे,
जान माल इज्जत
इज्जत
आबरू
आबरू
इस तरह का नुकसान
जी।
कोई हो ये नहीं कह,
लेकिन सब मिला के उस सूरत में भी रोजे की कजा वाजिब है,
कजा वाजिब है
सिर्फ कफारे से आप माफ है,
जी
लेकिन सिर्फ ताल्लुकात निभाने के लिए आप ऐसा काम कीजिए ये काम नाजायज है।
जी
आपको तमाम रोजों की कजा करनी होगी,
जी
इसमें रवादारी जो है जायज नहीं है।
नहीं है बिल्कुल। हुजूर एक सवाल किया गया है कि कभी कभी हम सहर के वक्त बेदार नहीं हो पाते और हमारी आंख अजान सुबह के बाद खुलती है, तो क्या हम बगैर सहरी के रोजा रख सकते हैं बहुत मुख्तसर तौर पे?
जी आप बगैर सहरी के रोजा रख सकते हैं
जी
और ये मैं बता दूं कि
जी
सहरी खाने में और रोजा रखने में कोई रब्त नहीं है।
यानी वाजिब नहीं है
जी
सहरी?
सहरी खाना वाजिब नहीं है, मुस्तहब है।
जी बिल्कुल।
आप रोजा रखिए आपका रोजा सही है।
बहुत शुक्रिया हुजूर, यहीं पर आपसे खुदा हाफिज़ी करेंगे।
खुदा हाफिज़।
खुदा हाफिज़ फ़ी अमान अल्लाह। नाज़रीन आपके भी बहुत शुक्रगुजार हैं, माफ़ कीजिएगा जिनके सवालात के हम जवाब नहीं दे सके, इंशाल्लाह कल कोशिश करेंगे कि उनके सवालात के जवाब दें, और जो रिकॉर्डेड सवालात भेजेंगे उनके जवाब पहले दिए जाएंगे। आप देख रहे हैं कि पहले हम उनको लेते हैं। अब हमारा वक्त इख्तिताम को पहुँचता है, आपको खुदा की पनाह में देते हैं। खुदा हाफिज़ फ़ी अमान अल्लाह।